الحمد لله رب العالمين والصلاة والسلام على أشرف الأنبياء وإمام المرسلين وعلى آله وصحابه أجمعين أما بعد فأعوذ بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم يا أيها الرسل كلوا من الطيبات وعملوا صالحا إني بما تعملون عليم وقال النبي صلى الله عليه وسلم كسب الحلال فريضة بعد فريضة اللہ پاک نے ہمیں اسلام نامی بہت جامع بہت کامل بہت مکمل بہت آسان اور بہت خوبصورت مذہب عطا فرمایا ہے اسلام نے ایک طرف سود کو حرام قرار دیا تو دوسری طرف تجارت اور بزنس کو جائز قرار دیا ایک طرف زنا اور بدکاری کو حرام قرار دیا تو دوسری طرف نکاح کو لازم قرار دیا یعنی بیلنس میں رکھا ہے دوسرے مذہب کی طرح نہیں ہندوازم میں کرسچینٹی میں ان میں بعض ایسے فرقے ہیں جن کو دنیا سے اوائڈ کرنے کی تعلیم ہوتی ہے کرسچینٹی میں ایک فرقہ وہ ہے جو نکاح نہیں کر سکتا لیکن اسلام نے ہمیں اس کی تعلیم نہیں دی نکاح کرنے کو لازم قرار دیا اسلامی تعلیمات الحمدللہ دن بدن لوگ قبول کرتے جا رہے ہیں عورتوں کی میراث انہیریٹنس میں عورت کا حصہ سارے 1400 سال پہلے قرآن مجید نے اعلان کیا اور الحمدللہ کسی نہ کسی درجے میں دنیا اس پر عمل کر رہی ہے اب دھیمے دھیمے دوسرے کلچر ہندوازم میں ہم نے دیکھا 1956 میں انہوں نے ان کے مذہب میں نہیں تھا یعنی ریلیجیس پلیٹ فارم سے وومن رائٹ میں انہیریٹنس میں حصہ نہیں لیکن دیکھا کہ ایک ضرورت ہے تو پھر انہوں نے 1956 میں ہندو ایکٹ کے تحت اس کو داخل کیا پارلیمنٹ میں اس کو پاس کرنا پڑا اور بھی دوسری کئی کلچر کئی ریلیجن کا یہی حال ہے کئی چیزوں میں یہ آپ کو مل جائے گا ایک یحییٰ برت نامی ایک آدمی ہے جس نے اسلام قبول کیا لیسٹر کے رہنے والے ہیں لیسٹر کے قریب لیڈ کہیں پر تو لیسٹر میں شادی ہوئی ہے ان کی آنند کے مولانا کی بیٹی کے ساتھ انہوں نے اسلام قبول کرنے کے بعد ایک انہوں نے سروے کیا کہ اسلام فاسٹر ریلیجن کیوں ہے انہوں نے 10 ایئرس کے اوپر فوکس ڈالا اور ہائی ایجوکیٹڈ کوالیفائیڈ لوگ جنہوں نے اسلام کیا قبول کیا ڈاکٹر انجینئر لوئر یہ اس قسم کے لوگ پروفیسر وغیرہ اس کو انہوں نے فوکس کیا کہ انہوں نے اسلام کیوں قبول کیا 10 ایئر پر فوکس ڈالا 13,000 ہائی لیول کے ایجوکیٹڈ لوگوں کی لائف کو انہوں نے پڑھا وہ اس نتیجے پر پہنچے وہ یہ کہتے ہیں کہ 80% لوگ قرآن مجید کی وجہ سے اسلام لائے ہیں کسی نہ کسی طرح قرآن مجید ان کے ہاتھ میں پہنچا کہیں یا تو टचिंग करते हुए उंगली लग गई, कुरान मजीद खुला, कहीं फाइव स्टार होटल में कहीं पर वो थे और वहाँ कुरान मजीद की कॉपी रखी हुई थी, किसी न किसी तरह कुरान तक उनकी रसाई और रिचिंग हो गई और उन्होंने पढ़ना शुरू किया, तो इनको अपने दिल की आवाज़ मालूम हुई कि ये तो बिल्कुल मेरे सवाल का ये जवाब है, ये सॉल्यूशन है मेरे प्रॉब्लम का। और उसमें भी औरतों के कबूल इस्लाम की जो उन्होंने सर्वे किया तो उसमें ये बतला रहे हैं 85% लोग औरतों ने जो इस्लाम कबूल किया है वो पर्दे और हिजाब की वजह से, कि इनको इस्लाम की पर्दे की और हिजाब की तालीम पसंद आई। बहुत खूबसूरत हदिया है इस्लाम का हिजाब। दुनिया परेशान है, फ्रीडम से ज़्यादा प्रोटेक्शन की ज़रूरत है। इंडिया में केरला नामी एक स्टेट है, वहाँ एक कमला दास नामी औरत ने इस्लाम कबूल किया। बहुत हाई एजुकेटेड घराने की औरत थी, उसका बाप ये रिजर्व बैंक ऑफ इंडिया का चेयरमैन था और उसका हस्बैंड भी इसी तरह की ऊंची ऊंची पोस्टों के सब लोग थे। उसने इस्लाम कबूल किया, इस्लाम कबूल करने के बाद उसको धमकियाँ दी गई। यही दो चीज़ें इख्तियार की जाती है कि इस्लाम छोड़ो वरना ये हो जाएगा वो हो जाएगा, और उससे काम नहीं बनता। इस्लाम को ऐसी चीज़ नहीं है कि आदमी धमकी की वजह से छोड़ दे। फिर उनको लालच दी गई, अगर आप इसको छोड़ दोगे तो आपको ये पोस्ट दी जाएगी वो दिया जाएगा, लेकिन इस्लाम न सोने की जंजीर की वजह से आदमी इस्लाम कबूल करता है या इस्लाम छोड़ता है, ना लोहे की जंजीर से डरकर आदमी इस्लाम से रुक सकता है, ऐसा नहीं होता। ये वो नशा नहीं है, बाज नशे होते हैं आदमी अल्कोहल तो फिर वो नशे को उतारने के लिए लींबू फुला ये वो तो उससे उतर जाता है। इस्लाम का नशा ऐसी चीज़ नहीं है कि कोई दूसरा केमिकल इसको उतार सके, बस वो तो फिर फना फिल्ला हो जाता है वो आदमी। तो वो औरत ने इस्लाम कबूल किया, उसको दोनों तरह से रोकने की कोशिश की गई। फिर उसको ये कहा गया कि आपने इस्लाम कबूल किया है तो आपका फ्रीडम चला जाएगा, इस्लाम में तो हिजाब की पर्दे की तालीम है, फ्रीडम चला जाएगा। गर्मी के मौसम में ये तपती हुई ये फ़िज़ा और ये जो क्लाइमेट है उसमें तुम बुरके के साथ हिजाब के साथ कैसे रहोगी। उसने जवाब दिया कि मुझे फ्रीडम नहीं चाहिए, मुझे प्रोटेक्शन चाहिए, और प्रोटेक्शन इसी के अंदर है। कई 85% औरतों ने हिजाब की वजह से इस्लाम कबूल किया है अल्हम्दुलिल्लाह, और दिन ब दिन बढ़ रहा है मामला। तो मेरे भाइयों, मैं ये बात अर्ज कर रहा था, इस्लाम बहुत खूबसूरत मजहब है। कोई बांडी हो, कोई औरत हो बहुत खूबसूरत, जो मिलियनों में एक हो, अपनी हाइट लाइट नाइस हर एतबार से, कोई धब्बा नहीं कोई दाग नहीं, हर एतबार से बहुत खूबसूरत हो, कोई उंगली रखने की गुंजाइश न हो, इस्लाम ऐसा मजहब है, कहीं कोई उंगली रखने की गुंजाइश नहीं। एक साहब ने मुझे सवाल किया कि मौलाना ऐसा क्यों ना किया जाए कि दुनिया के जितने रिलीजन जितने कल्चर हैं सबकी अच्छी अच्छी चीज़ों को जमा करो, सिलेक्शन करो, इनमें से कुछ लो, इनमें से कुछ लो, इनमें से कुछ लो, और फिर एक ह्यूमन रिलीजन बनाओ, इंसानियत का मजहब। मैंने कहा ठीक है, इस्लाम की कौन सी चीज़ ऐसी है जिसको छोड़ा जाए, कौन सी चीज़ आप छोड़ोगे, किस बुनियाद पर छोड़ोगे, कोई चीज़ छोड़ने के काबिल है ही नहीं। ये कोई इंसानी होममेड कानून नहीं है, ये तो आसमानी है जो अल्लामुल गुयूब है। दुनिया के दूसरे कल्चर दूसरे लोग कानून जो बनते हैं पार्लियामेंटों में, आप देखते हैं कि हर साल वो जो आइन और कॉन्स्टिट्यूशन की जो बुक छपती है उसमें आपको नीचे मिल जाएगा कि ये सप्लीमेंटरी है, ये इसका एडिशन हुआ, इसमें तरमीम हुई, इसमें चेंजिंग हुई। क्यों? इसलिए कि बनाने वाले इंसान और इंसानों का इल्म महदूद लिमिटेड, मेरे सामने आज है टुमारो मेरे सामने नहीं है, तो कल क्या होने वाला है, कल कौन से लॉ की ज़रूरत है वो मालूम ही नहीं है। तो کل جب آئے گی کوئی نئے حالات آئیں گے تو پھر آپ کو لو میں تبدیلی کرنی پڑے گی. لیکن قرآن اور حدیث یہ تو علام الغیوب, جس کے سامنے قیامت ہی نہیں, قیامت کے بعد کی جو کروڑوں سال کی جو لائف ہے, زندگی ہے, وہ بھی اس کے سامنے ایک پیج کے معنی نہیں. بک کا ایک پیج ہو ویسی پوری کائنات اور یونیورس اس کے سامنے ہے, اس لیے اس میں کوئی غلطی ہونے کا سوال ہی نہیں پیدا ہوتا. انسان انکمپلیٹ ہے, اس کی ڈگری انکمپلیٹ, اس کی لکھی ہوئی بک, اس کے سلیبس, اس کے کورسز, اس کی ساری چیزیں انکمپلیٹ ہے, اور اللہ کامل کمپلیٹ ہے. اللہ کا دین کامل, اللہ کے نبی کامل, اللہ کی کتاب کامل, قانون کامل, ہر چیز کامل ہے الحمدللہ. دنیا جو اسلام قبول کرتی ہے اس کی کئی ریزن ہے, ان میں سے ایک بہت اہم ریزن یہ ہے کہ اسلام میں سیٹسفیکشن کی صلاحیت ہے, دل و دماغ کو مطمئن کرنے کی صلاحیت ہے الحمدللہ. عقلی اعتبار سے بھی ایک کے ایک دلائل موجود ہیں. کسی موقع پر انشاءاللہ اس ٹاپک کو اٹھائیں گے, اسلامی احکام میں لوجک کیا ہے, حکمت اور وزڈم کیا ہے. ایک ایک مستحب میں آپ کو کئی کئی آپ کو حکمتیں مل جائے گی. ایک مرتبہ انڈیا میں بقرعید کے موقع پر, عید الاضحیٰ کے موقع پر, ایک نیوز پیپر ہے گجرات سماچار, اس کے ایڈیٹر نے یہ لکھا کہ ٹھیک ہے عید کے موقع پر اسلام کی جو تعلیمات ہے وہ سمجھ میں آتی ہے, لیکن مجھے ایک پوائنٹ سمجھ میں نہیں آتا ہے کہ ایک راستے سے جانا اور دوسرے راستے سے ریٹرن ہونا سنت ہے. راستہ بدل لو, ریٹرن ہوتے وقت دوسرا راستہ اختیار کرو, یہ بات اس کی حکمت اور لاجک سمجھ میں نہیں آتی. تو میں نے ان کو فون کیا, فون اٹھایا نہیں انہوں نے. میں نے فتح الباری جو بخاری شریف کی شرح ہے, حافظ ابن حجر نے فتح الباری میں اس کی 20 حکمتیں اور اس کے وزڈم اور لاجک لکھی ہے, 20. ایک مستحب عمل اس کی 20 حکمتیں. لکھتے ہیں کہ اسلامی شان و شوکت کا مظاہرہ, ایک راستے سے جائیں گے اور یہ کہا جائے اسی راستے سے ریٹرن ہونا ہے تو لمٹ ہو جائے گی. نئے کپڑوں کے ساتھ تکبیر پکارتے ہوئے خوشیوں کے ساتھ جب مسلمان الگ الگ راستوں سے جائیں گے تو وہ خوشیاں بٹے گی, اسلام کی شان و شوکت دوسروں کے سامنے آئے گی, پورے ٹاؤن میں پھیل جائے گی. نمبر 2, سیکیورٹی بھی ہے اس میں. اگر یہ کہا جائے کہ جس راستے سے گئے ہیں اسی راستے سے ریٹرن ہونا سنت ہے تو کوئی دشمن ہو, کوئی اینیمی ہو, تو وہ اسی راستے پر لگا رہے گا کہ یہ اسی راستے سے لوٹیں گے, ان کے وہاں سنت ہے, سیکیورٹی بھی ہے. اس میں ٹرافک سولیوشن بھی ہے, اسی راستے سے لوٹنے کے لیے کہا جائے گا تو 100 آدمی اس راستے سے آئے ہیں, اب 100 گاڑیاں اسی راستے سے ریٹرن ہو. کہا کہ نہیں, آپ کو جہاں جگہ ملے جس راستے سے جانا ہو آپ جا سکتے ہیں. یعنی اس طرح کی کئی حکمتیں. اور جو مسلمان نماز پڑھنے کے لیے نہیں آ سکے ہیں, اپنے گھروں پر ہے, کوئی بیمار, کوئی معذور, تو کہا الگ الگ راستے سے جائیں گے تو وہ سب لوگوں کو جناب نبی پاک صلی اللہ علیہ وسلم, حضرات صحابہ اور آج کے زمانے میں دوسرے ہم لوگ, ان کو زیارت کرنے کا, ایک دوسرے کی زیارت کرنے کا موقع مل جائے گا. تو یہ تو اس طرح کی 20 حکمتیں. فجر کی نماز میں فقط 4 رکعت ہے, عشاء کی نماز میں 17 رکعت رکھی گئی. فجر کی نماز میں شوگر لیول ڈاؤن ہوتا ہے تو اس کو زیادہ ایکسرسائز کی ضرورت نہیں ہے, فقط 4 رکعت کے اوپر اکتفا کیا گیا. رات عشاء کی نماز, تو کہ رات کا وقت گناہوں کا سیلاب ہوتا ہے, گناہوں کا سیلاب ہوتا ہے, نیٹ بھی فری ہو جاتا ہے, یہ بھی فری ہو جاتا ہے, اور گناہوں کا ایک طوفان ہوا کرتا ہے, تو اس وقت فل بیٹری چارج کروائی گئی کہ 17 رکعت پر ہو. اپنی روحانیت کو, نورانیت کو, تعلق معلّہ کو بہت مضبوط بناؤ, بیٹری کو فل چارج کرنے کا حکم دیا گیا. اس طرح کی بہت ساری حکمتیں. اصل تو آج کا جو موضوع تھا وہ تو ایک جگہ پر رہا, وہ یہ ہے کسب الحلال فریضۃ بعد فریضۃ. اسلام نے, جناب نبی پاک علیہ السلام نے اس روایت میں فقط 3 ورڈ یوز کیے ہیں, کسب, کماؤ, کمانا. اسلام نے کمانے کی تعلیم دی. اسلام نے یہ نہیں کہا کہ بیگنگ کرو, بھیک مانگو, بیٹھے رہو, دنیا مت کماؤ. نہیں, دنیا کمانے کی تعلیم دی. بنو ملٹی ملینر بنو, کوئی حرج نہیں. دنیا کماؤ, کمانے سے نہیں روکا, کمانے کی تعلیم دی ہے, لیکن یہ فرمایا کسب الحلال, دوسری قید لگائی حلال کماؤ, حرام نہیں. فقط محنت کرنا, فقط ارننگ اتنا کافی نہیں. وہ تو چور بھی محنت کرتا ہے, وہ تو ڈانسر بھی محنت کرتا ہے, وہ تو بدکار عورتیں جو ہوا کرتی ہے وہ بھی محنت کرتی, محنت تو سب کرتے ہیں, لیکن محنت حلال ہونی چاہیے. کسبن کماؤ, محنت کرو, نمبر دو حلال یعنی حرام سے روک دیا کہ حرام نہیں ہونی چاہیے. نمبر تین فریضتن, یہ فرض ہے, روزی کمانا فرض ہے, لیکن سیکنڈ گریڈ کا, فریضتن بعد فریضتن, پہلے گریڈ میں نماز, روزہ, حج, زکوٰۃ, یہ اسلام کے جو 5 پلر ہیں, جو امپورٹنٹ جو پلر ہیں, بنیادی ارکان ہے, وہ پہلے نمبر پر, اور روزی کمانا دوسرے نمبر پر. کیا مطلب؟ اگر دونوں میں ٹکراؤ ہو جائے, مثلا آپ روزی روٹی کے لیے نکلے ہیں, دوسری طرف اذان ہو رہی ہے, اب دو چیزیں جمع ہوئی, تو اب ایسے موقع پر کیا کریں گے؟ تو جناب نبی پاک علیہ السلام نے اس کا جواب دیا کہ یہ فریضہ سیکنڈ گریڈ کا ہے, روزی کمانا سیکنڈ گریڈ پر ہے, فریضتم بعد فریضتن, پہلے نمبر کا جو ہے وہ 5 ارکان ہے, نماز, روزے, پہلے نماز, پھر بعد میں کمانا. ورنہ کوئی ڈاکٹر بھی یہ کہے گا کہ اگر میں نماز نہ پڑھوں, میری کلینک میں بیٹھا رہوں, تو میں 25 آدمی کو میں ان کی ٹریٹمنٹ کروں گا, تو دوسرے 25 آدمی نماز کے قابل بنیں گے. تو شریعت نے کہا کہ نہیں, یہ لاجک ابھی تم رہنے دو, تم خود نماز میں نہیں آؤ گے تو تم مصلیوں کو بھی نماز سے روکو گے کہ تم ایک ہفتے کے لیے, ایک مہینے کے لیے ابھی نماز مت پڑھنا, تمہارے دل میں نماز کی عظمت نہیں ہے تو تم ان کو بھی روکو گے, پہلے تم نماز میں آؤ. ورنہ ہر آدمی یہ کہے گا, میرا کام بہت امپورٹنٹ ہے. ایک ہمارے یہاں ایک ریلوے اسٹیشن ماسٹر تھے, وہ یہ کہتے تھے کہ مولانا عصر کی نماز کا ٹائم ایسا ہوا کرتا ہے, اس میں ٹرینیں ایسی چلتی ہے کہ عصر سے مغرب تک مجھے 5 منٹ کا وقت نہیں ملتا جس میں 4 رکعت نماز پڑھ سکوں. تو اب کیا کروں, کیا میں نماز کو قضا کروں؟ سوال دیکھیے جی, یعنی گورنمنٹ جاب ہے, 5 منٹ کا وقت نہیں ملتا ہے تو کیا کیا جائے؟ اگر ہاں کہتے ہیں تو ایسے 1000 کیس آ جائیں گے, ایسے 1000 آدمی آئیں گے اور وہ کہیں گے میرا یہ ہے, میرا یہ سچویشن ہے, میرا فلاں ہے, تو میرے لیے اجازت ہونی چاہیے. مفتی صاحب کے پاس گئے, مفتی صاحب نے فرمایا کہ نہیں, دیکھو تم دھیمے دھیمے ڈوس کنورٹ ہونے کی کوشش کرو, دوسرا کوئی روزی روٹی کا کوئی دوسرا سادھن, کوئی دوسری ارننگ کے لیے کوشش کرو, دوسرے جاب کو تلاش کرو, اس کو چھوڑو. دنیا میں کوئی ایک ہی جاب تھوڑی ہے, پوری دنیا ریلوے کے ذریعے سے پیٹ بھرتی ہو ایسا تھوڑی ہے. اللہ نے روزی روٹی کے بہت اسباب دیے ہیں, تم اس کو چھوڑ کر, لیکن ایک دم مت چھوڑنا, دھیمے دھیمے پہلے دوسرا انتظام کرو, پھر دھیمے دھیمے ادھر چلے جاؤ, اس کو چھوڑ دو. انہوں نے وہ جاب چھوڑ دیا اور بزنس شروع کیا. بزنس میں آدمی آزاد ہوتا ہے, چاہے تو جائے چاہے تو نہ جائے بزنس کے اوپر, نماز کا وقت ہوا تو بند کر دیا, جاب میں آدمی قید ہوتا ہے. تو انہوں نے چھوڑ دیا, بزنس شروع کیا. 2 سال کے بعد مجھے ملے, کہنے لگے کہ مولانا 20 سال تک میں نے گورنمنٹ جاب کیا, میں اپنا ذاتی مکان, اپنا اون ہاؤس نہیں لے سکا تھا, 2 سال میں تجارت میں اللہ نے ایسی برکت دی کہ یہ بلڈنگ اس کی برکت سے بنی ہوئی ہے, اس نے مجھے اپنا مکان بنایا کہ یہ اس کی برکت ہے. لیکن بس وہی بات ہے کہ ہمت کی ضرورت ہوتی ہے, شروع میں امتحان ہوتا ہے, ایگزام ہوتا ہے, تو آدمی تھوڑی سی صبر سے کام لے تو پھر اللہ کی طرف سے روزی کے دروازے اس طرح کھلتے ہیں. تو کسب الحلال فریضتم بعد فریضتن, حلال کمانا, حلال کمانے کی, اسلام نے, اسلام کا اکانومی سسٹم ہے. اسلام فقط نماز, روزہ, حج, زکوٰۃ کا نام نہیں ہے, فقط مسجد کی اندر تک کے لیے اس کی تعلیمات اور گائیڈنس نہیں ہے. اسلام کے پاس دینے کے لیے بہت کچھ سامان ہے, یہ پائلٹ کو دینے کے لیے بھی اس کے پاس گائیڈنس ہے, اور تخت شاہی یعنی کہ گورنر, और प्रेसिडेंट और प्राइम मिनिस्टर को भी देने के लिए तालीमात उसके पास मौजूद है, हर एक को देने के लिए तालीमात इस्लाम के पास मौजूद है। अल्हम्दुलिल्लाह 1000 साल तक इस्लामी इकोनॉमी का तजर्बा दुनिया कर चुकी है। स्पेन में ताशकन बुखारा में इस्लामी हुकूमत थी, उस्मानी उस्मान खिलाफत, उसमें 1000 साल तक ये रही और उसमें इस्लामी इकोनॉमी सिस्टम चला और इंतहाई कामयाब रहा, इंतहाई कामयाबी के साथ वो रहा है। आज भी 2008 में इकोनॉमी रिसेशन आया, क्राइसिस, चारों तरफ पूरी दुनिया के मार्केट ठप है, ये है फुला है। अमेरिका में एक दिन में 42,000 जॉबलेस हो चुके आदमी, एक रात में, शाम को उनके पास जॉब था और रात में उनका जॉब चला गया, 42,000 आदमी जॉबलेस हो चुके। जिन मुल्कों में इंटरेस्ट का कारोबार ज्यादा था उन मुल्कों पर ज्यादा इफेक्ट थी, और जिन मुल्कों में इंटरेस्ट कम था तो वहां पर उसकी इफेक्ट, वो रिसेशन की इफेक्ट ज्यादा नहीं थी। इंडिया में भी मैंने देखा कि उस वक्त लिखने वाले जो कॉलमिस्ट जो लिखते थे उनमें कई ऐसे गैर मुस्लिम लिखने वालों ने लिखा कि ये रिसेशन की बुनियादी वजह सूदी कारोबार है, मुसलमानों ने नहीं, हिंदू लिखने वालों ने लिखा कि सूद की नहुसत है, सूद की वजह से ये हुआ है। इस्लाम के पास इकोनॉमी सिस्टम है, बहुत मजबूत सिस्टम है। इस्लाम न कैपिटलिज्म सरमायादाराना निज़ाम मुनीवाद, कैपिटलिज्म में फ्रीडम, फ्री मार्केट, फ्री मार्केट, कोई कैद नहीं, कोई अहकाम नहीं, कोई कंडीशन नहीं, जैसे चाहो कमाओ, इस्लाम इसका भी कायल नहीं, इसका भी मुखालिफ है कि ऐसा नहीं, ऐसी फ्री मार्केट नहीं कि कोई कैद, कोई कानून, कोई लॉ कुछ ना हो, ऐसा नहीं होगा। और कम्युनिज्म सोशलिज्म की तरह कि हर चीज़ नेशनलाइज हो, मुल्क की हो, आपकी जाति प्राइवेट पोजेशन कुछ नहीं, आपकी मिल्कियत ही नहीं, इसका भी इस्लाम कायल नहीं है। इस्लाम कंपटीशन का कायल है, फ्री मार्केट रहे, कंपटीशन रहे, लेकिन कयूद लगाई है, हलाल हराम की तमीज, कितना नफ़ा लेना है, क्या करना है, सदाकत, सच्चाई, ईमानदारी, अत्ताजिर सदूकुल अमीन, सच्चाई के साथ तिजारत की जाए, झूठ नहीं, धोखा नहीं। हमारी आज की मजलिस का खुलासा भी यही है कि ये दूसरी कम्युनिटी ये ना कह, ये कहें कि मुसलमान चीटिंग नहीं करता है तो फिर हम कामयाब हैं। हम इस मुल्क में, कंट्री में रहते हुए ये अगर हमारे बारे में रिपोर्ट देते हैं कि ये चीटिंग नहीं करते हैं, इसकी ज़रूरत है। हमें इस्लाम ने ये तालीम दी है, अत्ताजिर सदुकुल अमीन, नबी पाक अलैहिस्सलाम की नबूवत से पहले वाली जो 40 ईयर की लाइफ है, वो 40 ईयर की लाइफ का खुलासा दो चीज़ है। नबूवत मिलने से पहले आपकी लाइफ में दो चीज़ें पाई जाती थी, अमानत और सदाकत, ईमानदारी और सच्चाई। यानी कि मक्के के काफिर भी ये कहते थे कि मोहम्मद को कभी हमने झूठा नहीं पाया, मा जर्रबना मोहम्मदन कज़ीबन, हमने आपको कभी झूठा नहीं पाया। वो जो सफ़ा पहाड़ी के ऊपर हुजूर चढ़े और आपने वाज के लिए सबको जमा किया कबीले को, और आपने फरमाया कि अगर मैं ये कहूँ कि इसके पीछे दुश्मन है तो तुम सच मानोगे, तो उन्होंने कहा, अबू लहब ने कहा, हम सच मानेंगे, इसलिए कि मां जर्रबना का जीवन, हमने आपके ऊपर कभी झूठ का तजर्बा नहीं हुआ। तो 40 साल तक वो, 40 साल के बाद जो मक्की 13 साल की जिंदगी है, नबूवत मिलने के बाद की 23 ईयर की लाइफ है, उनमें से 13 ईयर मक्का के, 13 ईयर की जो लाइफ मक्के की रही है, उसका खुलासा दो चीज़ है, ईमानियात, बिलीव, बिलीव, ईमानियात को, ईमान को मजबूत बनाया, और दूसरे नंबर पर अखलाक, कैरेक्टर, ये दो चीज़ें। और मक्का की जो मक्का की 10 साल जो ज़िंदगी है उसका खुलासा, उसमें आपने तालीम को आम किया और सोशल लाइफ को आम, सोशल तालीमात, उस ज़िंदगी कैसे गुजारी जाए, वो छोटे मोटे मुख्तलिफ किस्म के अहकाम, निज़ाम ज़िंदगी उस वक्त मदीने पाक में ज़्यादा उतरा है। बहरहाल ये अल्लाह तबारक ताला ने हमें जो इस्लाम नामी मजहब अता फरमाया है, हमें उसकी कदर होनी चाहिए, हम उसको गले लगाएं। ये बहुत खूबसूरत, कामिल, जामे, मुकम्मल मजहब है, आसान है, बड़ा खूबसूरत मजहब है। दुनिया कुछ भी कहे, दुनिया हमारे ईमान को लूटने और खसोटने की प्लानिंग करती है। ऐसे मौके पर अल्लाह से दुआ دعاؤں کی بھی ضرورت ہے اور اس کے لیے محنت کی بھی ضرورت ہے۔ چھوٹی موٹی ایمان کی جو مجلسیں ہوں اس میں شرکت کرنی چاہیے، اپنے آپ کو محتاج بنائیں۔ میڈیا سنتے رہیں گے تو میڈیائی ذہن بنے گا، اور قرآن اور حدیث کو اور مجلسوں کو سنیں گے تو پھر وہ قرآن و حدیث والا ذہن بنے گا۔ اللہ پاک ہم سب کو عمل کی توفیق عطا فرمائے۔ وآخر دعوانا الحمدللہ سبحان اللہ وبحمدہ سبحانک اللہم وبحمدہ اشہد ان لا الہ الا انت۔